नूर वाली नूर वाली नूर वाली किताब कुरान मेरा नूर वाली किताब कुरान मेरा नूर वाली किताब।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बादू फ़ाउज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। प्यारे बच्चों, सबसे पहले आखिरी नबी सल्लल्लाहु अलैहि व आलिहि वसल्लम पर दुरूद पाक पढ़ लेते हैं। अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह व अला आलिका व असहाबिका या हबीब अल्लाह अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिका व असहाबिका या नूर अल्लाह। प्यारे बच्चों, आपको अपने प्रोग्राम नूर वाली किताब में वेलकम कहते हैं, खुशामदीद कहते हैं, मरहबा कहते हैं। प्यारे बच्चों, हमारे प्रोग्राम के अंदर मुख्तलिफ सेगमेंट्स होते हैं, उनके ज़रिए से हम कुरान पाक की मालूमात सुनकर अपने इल्म में इजाफा करते हैं और बहुत सारी अच्छी नियतें करते हैं कि हम उन पर अमल करके दुनिया की भी बरकतें हासिल करेंगे और आखिरत में भी कामयाब होंगे। बढ़ते हैं अपने पहले सेगमेंट की जानिब। हमारे प्रोग्राम का पहला सेगमेंट है तजवीद क्लास।
नूर वाली किताब।
माशाल्लाह, आज भी हमारे साथ हमजा भाई मौजूद हैं और इंशाल्लाह आपको खूबसूरत आवाज में कुरान पाक की तिलावत सुनाएंगे। जी हमजा भाई।
अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर रहमानिर रहीम। أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا وَجَعَلَ الْقَمَرَ فِيهِنَّ نُورًا وَجَعَلَ الشَّمْسَ سِرَاجًا وَاللَّهُ أَنبَتَكُم مِّنَ الْأَرْضِ نَبَاتًا ثُمَّ يُعِيدُكُم فِيهَا وَيُخْرِجُكُم إِخْرَاجًا لتسلكوا منها سبلا فجاجا صدق الله العظيم।
प्यारे बच्चों, जिन आयात की आप तिलावत सुन रहे थे आपके सामने बोर्ड पर मौजूद हैं, आपको नजर आ रही हैं। आज हम जिस चीज के बारे में समझेंगे वो है मोटे और बारीक हर्फ। इस हवाले से हमने पहले भी कुछ सीखा है, उसको समराइज़ करते हैं और फिर आगे बढ़ेंगे। देखें, कुछ हरूफ हैं कुरान पाक में वो हमेशा मोटे पढ़े जाते हैं, ठीक है। वो हैं सात, खौ सौद दौद तौ गौ गईन कौफ। देखें, मेरे पढ़ने से भी आपको लग रहा है कि मैं मोटा मोटा पढ़ रहा हूँ। दोबारा सुनाता हूँ, खौ सौद दौद तौ गौ गईन कौफ, मोटा पढ़ रहा हूँ ना। जैसे ता दाल और सीन शीन, ये बारीक मेरे पढ़ने से भी लग रहा है कि मैं बारीक पढ़ रहा हूँ। तो जो कुरान पाक में जितने भी हरूफ आते हैं ना, अलिफ बा ता सा, ये जितने भी हरूफ आते हैं, इन हरूफ की तादाद है 29। जैसे इंग्लिश में होता है ना ए बी सी डी ई एफ, इनसे इंग्लिश बनती है, तमाम वर्ड्स इन्हीं से बनते हैं। इसी तरह कुरान पाक में जितने भी वर्ड्स हैं वो 29 हरूफ से बनते हैं। अलिफ बा ता सा, ये सारे अलिफ से लेके या तक 29 हरूफ। इन 29 हरूफ की बात हो रही है, इनमें से सात हरूफ हमेशा मोटे होते हैं, बाकी सारे बारीक होते हैं लेकिन तीन के अलावा। हाँ, बाकी सारे बारीक तो होते हैं लेकिन
तीन के अलावा,
तीन को कभी मोटा पढ़ते हैं और कभी बारीक पढ़ते हैं। अच्छा, बारीक नहीं होता, ठीक है, बारीक बल्कि क्या होता है?
बारीक।
बारीक, ठीक है, बारीक होता है। तो जो बारीक हुरूफ है ना, अभी मैंने बताया कितने हैं वो?
तीन।
वो है अलिफ, दूसरा है लाम और तीसरा है रा। इन तीन हुरूफ को कभी मोटा पढ़ते हैं और कभी बारीक पढ़ते हैं। ये देखें, ये है कुरान पाक की आयत नंबर 19 इस सूरत की। अब ये देखें, वल्लाहु जअला लकुमुल अर्दा, यहाँ पे ये आ रहा लाम, लाम नज़र आ रहा है वल्लाहु में, ये अल्लाह पाक का नाम भी है। और ये देखें, एक लाम ये आ रहा, एक लाम ये रहा, और एक लाम, कितने सारे लाम हो गए ना यहाँ पे, दो ये वाले लाम हो गए, दो तीन चार पाँच, पाँच पाँच लाम हो गए। अब ये जो इतने सारे लाम हैं, इनको कहाँ पे बारीक पढ़ना है, कहाँ पे मोटा पढ़ना है, क्या कायदा है, उसको सीखना है। तीन हरूफ में से एक था लाम, लाम था ना, इसलिए लाम के बारे में हम पढ़ रहे हैं, याद रखिएगा। अब लाम से पहले हमने ये देखना है कि ज़बर है या पेश है या ज़ेर है, क्या देखना है? लाम से पहले ज़बर है,
ज़ेर
है या पेश है? ज़बर, ज़ेर या
पेश,
लेकिन कौन सा लाम, कौन सा वाला लाम? सिर्फ अल्लाह पाक का लाम। कौन सा वाला लाम?
अल्लाह पाक का लाम।
हाँ, ये है अल्लाह पाक का लाम। ये जो लाम है ना, ये अल्लाह पाक के नाम में लाम आ रहा है ना ये वाला, इसीलिए इस लाम को कहते हैं अल्लाह पाक का लाम। कौन सा लाम है ये?
अल्लाह पाक का लाम।
ये बताएं कि ये वाला जो लाम है, ये अल्लाह पाक के नाम में तो नहीं आ रहा?
नहीं।
तो फिर ये सिर्फ जो अल्लाह पाक का लाम होगा, उसमें आपने ये गौर से देखना है, क्या इससे पहले ज़बर है या पेश है या ज़ेर है? अगर तो ज़बर हो या पेश हो, ज़बर हो या
पेश हो,
मेरे साथ दोबारा कह दें, ज़बर हो या
पेश हो,
ज़बर हो या
पेश हो,
तो आपने उस लाम को मोटा पढ़ना। कैसे पढ़ना है? बारीक या मोटा?
मोटा।
अब मैं पढ़ के दिखाता हूँ, आप बताइएगा मैंने ठीक पढ़ा है या गलत। वल्लाहु, गलत पढ़ा है? अच्छा, वल्लाहु
सही पढ़ा है।
जज़ाकअल्लाह। अब देखें, मैंने वल्लाहु मोटा पढ़ा, ये ठीक है, क्योंकि अल्लाह पाक के लाम से पहले ज़बर है। इसी तरह अगर ज़ेर हो, अगर ज़ेर हो तो बारीक पढ़ेंगे, जैसे लिल्लाही, ज़ेर है लिल्लाही। अब आप मुझे बताइएगा मैं ठीक पढ़ रहा हूँ या गलत। लिल्लाही
गलत।
गलत क्यों?
बारीक पढ़ेंगे।
बारीक पढ़ेंगे, क्यों पढ़ेंगे बारीक, यही तो बताएं।
अल्लाह के नाम से नीचे ज़ेर पे,
अल्लाह पाक के नाम से पहले
ज़ेर है,
ज़ेर है। हाँ, लिल्लाही, यहाँ पे ज़ेर है, इसलिए अल्लाह पाक के नाम को बारीक पढ़ेंगे, और ज़बर या पेश होगा तो इसे
मोटा पढ़ेंगे।
अब मोटा पढ़ने में एक और बात का ख्याल रखना है, मैंने बताया था कि यहाँ पे दो दो लाम है, दो दो, वन टू, वन दो, तो दोनों को मोटा पढ़ना है, एक को नहीं, सिर्फ दूसरे वाले को मोटा नहीं पढ़ना, बल्कि दोनों को ही मोटा पढ़ना है। कुछ बच्चे गलती से पढ़ लेते हैं, कैसे पढ़ लेते हैं, ऐसे वल्लाहु, वल्लाहु, पहले वाले को बारीक कर दिया ना, वल वल, और दूसरे वाले को मोटा कर दिया अल्लाहु, ये गलत, बल्कि दोनों को मोटा प्रोनाउंस करना, वल्लाहु, मेरे साथ पढ़ लीजिए वल्लाहु, पहले मैं पढ़ूंगा फिर आप, ठीक है, पढ़ें वल्लाहु,
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 वल्लाहु।
गलत है सही?
गलत है।
ये पढ़ना ही नहीं है, जो गलत है उसको पढ़ना ही नहीं है। अब यहाँ पर आ जाएं, ये लाम तो इसका क्या कायदा है? इसका तो बहुत आसान कायदा है, बहुत सिंपल कायदा है, इसको बारीक पढ़ें। सिर्फ अल्लाह पाक के लाम से पहले ज़बर पेश हो को तो मोटा पढ़ेंगे, अल्लाह पाक के लाम के अलावा जितने भी लाम हैं सबको बारीक पढ़ेंगे। अब ये लाम बारीक मोटा?
बारीक।
ये
बारीक।
ये
बारीक।
जितने भी लाम आएंगे सब
बारीक।
ये वाला
बारीक।
ये वाला
बारीक।
हाँ, अब इसको सुबु लॉ, कुछ बच्चे अगर ऐसे पढ़ रहे थे तो आज सीख जाएं, अब आपने लॉ ऐसे मोटा नहीं करना, बल्कि लॉ सुबु लॉ बारीक पढ़ना है, पढ़ने में भी अच्छा लगेगा, खूबसूरत लगेगा, और आपको पढ़ने में भी मज़ा आएगा इंशाल्लाह, और जब कोई आपकी तिलावत सुनेगा तो उसको भी अच्छा लगेगा। कुरान पाक अच्छी आवाज़ से पढ़ना चाहिए, प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम की तालीमात है। अल्लाह करीम से दुआ है, जो कुछ सुना उसे याद रखने की तौफीक अता फरमाए। प्यारे बच्चों, इसी के साथ अब हम बढ़ते हैं अपने अगले सेगमेंट की जानिब, और उसका नाम है सूरत और आयात के फजाई।
कुरान मेरा नूर वाली किताब।
پیارے بچوں, اس سیگمنٹ کے اندر ہم قرآن پاک کی کسی نہ کسی صورت کے بارے میں سنتے ہیں, اس کی فضیلت جاننے کی کوشش کرتے ہیں اور عمل کرنے کی نیت کرتے ہیں. آج کی جو ہماری صورت ہے وہ بہت مشہور صورت ہے, بہت مشہور ہے, اور وہ ہے قرآن پاک کی صورت نمبر 67. کون سا نمبر ہے اس کا؟
67.
نام بتا دوں, اس کا نام ہے سورہ ملک. مشہور ہے نا؟ بہت سارے بچے جو قرآن پاک حفظ نہیں کرتے, لیکن بہت سارے بچے ایسے ہوتے ہیں جو سورہ ملک کو ضرور حفظ کرتے ہیں. سورہ ملک, سورہ یاسین, سورہ رحمان, ہے نا, اما پارا, ان کو ضرور حفظ کرتے ہیں, اور کرنا بھی چاہیے. قرآن پاک کچھ نہ کچھ یاد ہونا چاہیے, نماز میں پڑھتے رہنا چاہیے. تو آج ہے ہماری سورہ ملک. سورہ ملک کی فضیلت سنیے. حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں, اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, قرآن پاک میں 30 آیتوں کی ایک سورت ہے. کتنے آیتوں کی ہے؟
30
آیتوں کی ہے. وہ اپنی تلاوت کرنے والے کی شفاعت کرے گی یہاں تک کہ اسے بخش دیا جائے گا.
سبحان اللہ.
اور کون سی سورت ہے وہ؟
پیارے
سورہ ملک. جی, پیارے نبی صلی اللہ علیہ وسلم آگے فرماتے ہیں, وہ سورت تبارک الذی بیدہ الملک ہے. جو سورہ ملک ہے نا, اس کا آغاز, اس کا اسٹارٹ انہی آیت سے ہوتا ہے, تبارک الذی بیدہ الملک. تو پیارے نبی صلی اللہ علیہ وسلم نے ہمیں یہ بتایا ہے. ایک اور فضیلت سنیے. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ صحابی رسول ہیں, وہ فرماتے ہیں, سورہ تبارک. سورہ تبارک کون سی سورت ہے یہ؟
الملک.
ہاں, سورہ ملک ہی ہے, کیونکہ سورہ ملک کا اسٹارٹ تبارک الذی سے ہوتا ہے نا, اس لیے کیا کہا ہے؟ سورہ تبارک. فرمایا, سورہ تبارک اپنے پڑھنے والے کی طرف سے جھگڑا کرے گی. کیا کرے گی؟ ہاں, یہ وہ والا جھگڑا نہیں ہوگا, فائٹنگ والا, جو برا جھگڑا ہوتا ہے. جھگڑا تو برا ہوتا ہے نا, کسی کی لگ جاتی ہے, تکلیف ہو جاتی ہے, بلکہ یہ جھگڑا ہوگا پیار والا. کون سا والا؟ ہاں, سورہ ملک اللہ پاک کی بارگاہ میں شفاعت کرے گی, اللہ پاک کو ریکویسٹ کرے گی کہ یہ جو بندہ ہے, یہ مجھے پڑھتا تھا, یہ مسلمان, یہ مجھے پڑھتا تھا, میری تلاوت کرتا تھا, یا اللہ اس کو بخش دے, اس کو جنت میں داخل کر دے. وہ ریکویسٹ کرے گی, بار بار ریکویسٹ کرے گی, یا اللہ بخش دے, یا اللہ بخش دے. تو یہ جو ہے نا, یہ اسے کہا گیا جھگڑا کرنا, بہت زیادہ ریکویسٹ کرنے کو. تو اس کو کیا کہتے ہیں؟ جھگڑا کرنا. ہاں, تو یہ برا والا جھگڑا نہیں ہے, بلکہ یہ
پیار والا.
ہاں, پیار والا جھگڑا ہے. تو ہوگا کیا؟ اللہ پاک سورہ ملک کی شفاعت کی برکت سے سورہ ملک پڑھنے والے کو داخل جنت فرما دے گا.
سبحان اللہ.
ہم سب چاہتے ہیں داخل جنت ہو, تو ہمیں کیا پڑھنا چاہیے؟ سورہ ملک پڑھنا چاہیے. ایک اور فضیلت سنیے. حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما آپ فرماتے ہیں کہ اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, بے شک میں کتاب اللہ میں ایک ایسی سورت پاتا ہوں جس کی 30 آیتیں ہیں, جو شخص سوتے وقت اس کی تلاوت کرے گا تو اس کے لیے 30 نیکیاں لکھی جائیں گی, اور اس کے 30 گناہ مٹا دیے جائیں گے, اور اس کے 30 درجات بلند کر دیے جائیں گے.
سبحان اللہ.
اور صرف اتنا نہیں ہے, اور بھی بہت کچھ ہے. اور اللہ پاک اس کی طرف فرشتوں میں سے ایک فرشتہ بھیجتا ہے جو اس پر اپنے پر پھیلا دیتا ہے, اور وہ آدمی کے بیدار ہونے تک ہر چیز سے اس کی حفاظت کرتا ہے.
سبحان اللہ.
نہیں, پیاری فضیلت ہے نا. آگے اور بھی ہے, لیکن پہلے اس کو سمجھیے گا. دیکھیں, بچوں کو ڈر لگتا ہے رات میں, کتنا ڈراؤنے ڈراؤنے خواب آتے ہیں, وہ پتہ نہیں کیا کیا خواب میں آتا ہے. صبح اٹھتا, امی مجھے بہت ڈر لگ رہا ہے, یا رات میں اکیلے بیٹھے وہ تو ڈر لگتا ہے کوئی آ نہیں جائے, پتہ نہیں کیا کیا ذہن میں چل رہا ہوتا ہے. آپ سورہ ملک پڑھیں اور بے فکر ہو کے سو جائیں, کیونکہ اب آپ کی حفاظت کون کر رہا ہے؟
فرشتہ
آ گیا ہے, اس نے آپ کو ڈھانپ لیا ہے, لائک سیکیورٹی کر دی آپ کے اوپر, پوری سیکیورٹی کر دی آپ کے اوپر. اب کوئی آپ کو پریشان
نہیں کرے,
کوئی شیطان نہیں آئے گا, بس شیطان کو دور, کیونکہ اب تو اللہ کی رحمت کا فرشتہ ہمارے پاس ہے. کتنی پیاری بات ہے نا. تو یہ آپ نے سورہ ملک کی تلاوت کرنی ہے, کریں گے تو یہ برکت ملے گی. آگے سنیے, پیارے نبی صلی اللہ علیہ وسلم آگے ارشاد فرماتے ہیں, وہ سورت, یعنی جس کی فضیلت بتائی جا رہی ہے, یہ سورت بحث کرنے والی ہے, جو اپنی تلاوت کرنے والے کے لیے قبر میں بحث کرتی ہے, اور اس سورت کا نام ہے تبارک الذی بیدہ الملک. تو قبر میں عذاب ہوتا ہے, جو گناہگار لوگ ہوتے ہیں نا, نیکیاں نہیں کرتے اور نمازیں قضا کرتے ہیں, پریشان کرتے ہیں, دین اسلام پہ عمل نہیں کرتے, ان کو سزا ملے گی. भाई जो बच्चा स्कूल का ही नहीं करे, अपना होमवर्क पूरा नहीं करे, कुछ याद ही ना हो, तो स्कूल में उसकी पहली पोजीशन आती है, पास होता है अच्छे नंबर से, बल्कि क्या होता है सजा में, फेल हो जाए। ऐसा तो नहीं है ना पूरा साल नहीं पढ़ा और पास भी हो जाए, फेल होता है, ये सज़ा है उसकी। तो इसी तरह दुनिया में जो अच्छे काम नहीं करता तो उसकी सज़ा क्या है, उसको सज़ा मिलती है आखिरत में, कब्र में सज़ा है, आखिरत में सज़ा है, कयामत पे सज़ा है। तो जो सूरह मुल्क पढ़ने वाला नेक शख्स होगा, सूरह मुल्क पढ़ने वाला, तो ये जो सूरह मुल्क होगी ये कब्र में भी आके हिफाजत करेगी और हमें अजाब से बचाएगी। अल्लाह करीम से दुआ है, अल्लाह करीम अमल करने की तौफीक अता फरमाए। प्यारे बच्चों, इसी के साथ हम बढ़ते हैं अपने अगले सेगमेंट की जानिब और उसका नाम है हमारा कुरान।
प्यारे बच्चों और किड्स, मदनी चैनल के नाजरीन, सेगमेंट है हमारा कुरान और मैं हूँ कितमीर रजा। इस सेगमेंट में हम कुरान पाक में मौजूद चीजों के बारे में आपको बताएंगे कि कुरान पाक में किन किन चीजों का जिक्र है, और फिर इन चीजों के बारे में आपसे इंफॉर्मेटिव बातें भी शेयर करेंगे। तो आइए अपने प्रोग्राम को आगे बढ़ाते हैं। प्यारे बच्चों, आज हम अल्लाह पाक के एक नबी हजरत इब्राहिम अलैहिस्सलाम का जिक्र करने जा रहे हैं, और इनका जिक्र कुरान पाक में किस तरह आया है इस बारे में भी हम सुनेंगे, और कितनी बार कुरान पाक में इनका जिक्र आया है इस बारे में भी जानेंगे। प्यारे बच्चों, हजरत इब्राहिम अलैहिस्सलाम का नाम कुरान पाक में 69 मरतबा आया है। किन किन सूरतों में आप अलैहिस्सलाम का डिटेल के साथ जिक्र आया है, आइए इन सूरतों के नाम सुनते हैं। सूरह बकारा, सूरह अनाम, सूरह हूद, सूरह इब्राहिम, सूरह हिजर, सूरह मरियम और सूरह अंबिया, सूरह हज, सूरह शुआरा, सूरह अनकबूत, सूरह सौफात, सूरह दारियात, सूरह मुमतहिना। प्यारे बच्चों, हजरत इब्राहिम अलैहिस्सलाम की विलादत इराक के शहर बाबुल में हुई। हजरत इब्राहिम का मशहूर नाम इब्राहिम है। इब्राहिम के माना है मेहरबान बाप। आप बहुत मेहरबान थे और मेहमान नवाज भी थे, इसलिए आप अलैहिस्सलाम को इब्राहिम कहा जाता है। आप खलीलुल्लाह भी हैं, यानी अल्लाह पाक के दोस्त भी हैं। आप अलैहिस्सलाम की कुनियत अबुद्दीफान भी है, यानी बहुत ज्यादा मेहमान नवाजी फरमाने वाले। आपके बाद जितने भी नबी आए वो सब आपकी नस्ल से हैं, इसलिए आपको अबुल अंबिया यानी अंबिया के वालिद भी कहा जाता है। आप अलैहिस्सलाम के अबू जान का नाम तारख था, जो के मुसलमान थे, और आजर आपके चचा का नाम था जो के काफिर था। बाज लोग आपके अबू जान का नाम आजर बताते हैं, जो के सही नहीं है। प्यारे बच्चों, हजरत इब्राहिम अलैहिस्सलाम अल्लाह पाक की इबादत किया करते थे, मगर लोग अल्लाह पाक के अलावा दूसरों की इबादत किया करते थे, जैसे सितारों की इबादत करते, झूठे खुदाओं की इबादत करते। और उस वक्त एक काफिर बादशाह नमरूद भी था, जो लोगों को मजबूर करता था कि लोग उसकी इबादत करें। एक मरतबा नमरूद बादशाह ने ख्वाब देखा कि एक सितारा निकला है जिसकी रोशनी से चांद सूरज सबकी रोशनी कम हो गई। नमरूद ने इस ख्वाब की ताबीर पूछी तो बताया गया कि तुम्हारी बादशाहत में एक ऐसा बच्चा पैदा होगा जिससे तुम्हारी बादशाहत खत्म हो जाएगी। ये सुनकर नमरूद ने यह हुक्म जारी कर दिया कि जो भी बच्चा पैदा हो उसे कत्ल कर दिया जाए। मगर अल्लाह पाक की कुदरत देखें, अल्लाह पाक जिसे जिंदा रखना चाहे उसे कोई मौत नहीं दे सकता। खैर, हजरत इब्राहिम अलैहिस्सलाम पैदा हुए, महफूज रहे, आपको कोई शहीद नहीं कर सका। प्यारे बच्चों, हजरत इब्राहिम अलैहिस्सलाम अल्लाह पाक पर भरोसा करने वाले और सबर करने वाले थे, और हमेशा अल्लाह पाक की रजा पर राजी रहने वाले थे। आप बहुत सखी और मेहमान नवाज भी थे। अल्लाह पाक के आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सबसे पहले जिसने मेहमान नवाजी की वो हजरत इब्राहिम अलैहिस्सलाम है। वो काम जिनकी इब्तिदा आप अलैहिस्सलाम से हुई, आइए इनमें से कुछ कामों के बारे में सुनते हैं। सबसे पहले आप अलैहिस्सलाम के ही बाल सफेद हुए। सबसे पहले बालों में मेहंदी आप अलैहिस्सलाम ने ही लगाई। सबसे पहले आप अलैहिस्सलाम ने ही मिंबर पर खुतबा पढ़ा। सबसे पहले आप अलैहिस्सलाम ने एहतिमाम के साथ मेहमान नवाजी शुरू की। सबसे पहले आप अलैहिस्सलाम ही मुलाकात के वक्त लोगों से गले मिले। प्यारे बच्चों, हजरत इब्राहिम अलैहिस्सलाम अल्लाह पाक की बहुत ज्यादा इबादत करने वाले थे और नमाज से बहुत मोहब्बत करने वाले थे। आप अलैहिस्सलाम हर साल हज के लिए भी तशरीफ ले जाते थे। हजरत इब्राहिम अलैहिस्सलाम के बाद जितने भी अंबिया किराम अलैहिस्सलाम तशरीफ लाए हैं, वो सब के सब आप अलैहिस्सलाम की औलाद में से हैं। और मशहूर आसमानी किताबें तौरात, जबूर, इंजील और कुरान पाक भी आपकी औलाद में से होने वाले रसूलों पर नाजिल हुई। प्यारे बच्चों, अल्लाह पाक के आखिरी नबी محمد عربی صلی اللہ علیہ وسلم کے بعد سب سے بڑے مرتبے والے حضرت ابراہیم خلیل اللہ علیہ الصلوۃ والسلام ہیں۔ پیارے بچوں، اب ہم چلتے ہیں قرآن پاک کی طرف اور ایک آیت کا ترجمہ سنتے ہیں جس میں حضرت ابراہیم علیہ الصلوۃ والسلام کا ذکر ہے۔ اللہ پاک ارشاد فرماتا ہے، ترجمہ کنز العرفان، بے شک ابراہیم تمام اچھی خصلتوں کے مالک یا ایک پیشوا اللہ کے فرما بردار اور ہر باطل سے جدا تھے اور وہ مشرک نہ تھے۔ تو پیارے بچوں، آج ہم نے حضرت ابراہیم علیہ الصلوۃ والسلام کے بارے میں سنا، ان کا ذکر قرآن پاک میں کس طرح آیا ہے۔ اب ہم بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی طرف۔
پیارے بچوں، آپ نے حضرت ابراہیم علیہ السلام کے بارے میں سنا اور کتنی پیاری انفارمیشن آپ کو ملی ہے، اور ایک خاص بات جو بھی آپ نے سنی اس کو میں آپ کی یاد دہانی کے لیے مزید ریپیٹ کر دیتا ہوں کہ جو حضرت ابراہیم علیہ السلام کے جو والد تھے نا، وہ مسلمان تھے، وہ نان مسلم نہیں تھے۔ ہاں، آپ کا جو چچا تھا نا، وہ کافر تھا، اس کا نام تھا آزر۔ کچھ لوگ کہتے ہیں ان کو پتہ نہیں ہوتا، صحیح بات پتہ نہیں ہوتی، تو جب صحیح بات پتہ نہیں ہوتی تو وہ غلط بات بتاتے ہیں، جب آپ کو معلومات نہیں ہو تو آپ نے غلط بات نہیں کی نہیں ہوتی۔ وہ پتہ کیا کہتے ہیں کچھ لوگ، کچھ لوگ کہتے ہیں کہ آزر جو ہے نا، وہ حضرت ابراہیم علیہ السلام کے والد تھے۔ یہ بات غلط ہے، وہ تو چچا تھے اور وہ تو کافر تھے، وہ تو مسلمان بھی نہیں تھے، نان مسلم تھے، جبکہ حضرت ابراہیم علیہ السلام کے جو والد تھے وہ مسلمان تھے۔ تو پیارے بچوں، جب تک صحیح بات پتہ نہیں ہو نا، کنفرم بات پتہ نہ ہو، اس وقت تک کوئی بات نہیں بولنی چاہیے، اسپیشلی دین اسلام کے بارے میں، انبیاء کرام کے بارے میں اور اللہ پاک کے بارے میں۔ اسی کے ساتھ بڑھتے ہیں ہم اپنے اگلے سیگمنٹ کے جانب جس میں ایک زبردست مقابلہ ہوتا ہے۔ دیکھتے ہیں آج اس مقابلے میں کون سی ٹیم جیتتی ہے۔ کون سی ٹیم جیتے گی آج؟
ٹیم بی۔
ٹیم بی؟ آپ بھی بی والوں کے ساتھ ہیں؟ نہیں نہیں جیتنا آپ لوگوں نے بھائی، ان کا کوئی پلان نہیں ہے جیتنے کا، ٹیم بی نے کہا جیتنے کا پلان، لیکن یہ تو مقابلے میں پتہ چلے گا کہ کون جیتے گا۔ بڑھتے ہیں اس مقابلے کی جانب اور اس کا نام ہے جواب ڈھونڈیں۔
قرآن میرا نور والی کتاب۔
پیارے بچوں، اس سیگمنٹ میں میں ٹیم اے اور ٹیم بی سے دو سلیکشن کروں گا۔ میرے پاس کچھ سوالات موجود ہیں، ان کے جوابات، یہ سامنے ریڈ کلر کی باسکٹ رکھی ہوئی ہے، اس پہ ان کے جوابات لکھے ہوئے موجود ہیں۔ بس ان دونوں بچوں نے کرنا یہ ہے کہ میرا سوال غور سے سننا ہے، توجہ سے سننے کے بعد آپ نے جواب تلاش کرنا ہے، اور جواب اٹھا کے پھر آپ نے بورڈ پہ تھمپن کر دینا ہے، لیکن جواب صحیح تلاش کرنا ہے، غلط تلاش نہیں کرنا ہے۔ توجہ سے سوال سنیں گے تو انشاءاللہ صحیح جواب آپ تلاش کرنے میں کامیاب ہو جائیں گے۔ تو پھر ٹیم اے سے کون آئے گا مقابلے کے لیے؟ ٹیم اے سے دو ہیں، چلے آپ آ جائیں، اور ٹیم بی سے، ٹیم بی سے آپ آ جائیے۔ ماشاءاللہ ٹیم بی کا جذبہ برقرار ہے، ہاتھ بھی زیادہ کھڑے ہوئے ہیں۔ چلیں، پہلا سوال، سورہ جمعہ قرآن پاک کے کس پارے میں ہے؟ کنفیوز، ٹینشن، ڈھونڈنا شروع کریں، کوئی نہ کوئی آپشن ملے گا۔ میں آپشن دیتا ہوں، چلیں ٹیم اے بی دونوں کے لیے آپشن دے دیتا ہوں، 27ویں پارے میں یا 28ویں پارے میں؟ 27ویں پارے میں یا 28ویں پارے میں؟ ماشاء اللہ دونوں نے جوابات لگا دیے۔ اگلا سوال، سوال نمبر دو، قرآن پاک کی وہ کون سی سورت ہے جو آدھے قرآن کے برابر ہے؟ قرآن پاک کی سورت ہے لیکن ہے آدھے قرآن کے برابر۔ آپشن دے دیتا ہوں، سورہ زلزال یا سورہ اخلاص؟ تلاش کریں گے تو جواب ملے گا، تلاش کرنے سے جواب مل جاتا ہے۔ سورہ اخلاص یا سورہ زلزال؟ کسی نے بتانا نہیں ہے، مجھے یہاں سے آواز آئی ہے، نہیں بتائے۔ جب میں کہوں گا نا کہ اب آپ ہیلپ لے سکتے ہیں، آپ اپنی ٹیم سے پوچھ لیں، پھر بتانا ہوتا ہے۔ ماشاء اللہ ٹیم بی کو جواب مل گیا ہے، ٹیم اے کو بھی جواب مل گیا ہے، صحیح ہے غلط آخر میں فیصلہ کرتے ہیں۔ سوال نمبر تین، بیعت رضوان کا ذکر قرآن پاک کے کس پارے میں ہے؟ ٹیم بی، ٹیم اے، لگا دیا ہے ٹیم اے۔ اگلا سوال میں نے یہ کیا ہے، بیعت رضوان کا ذکر قرآن پاک کے کس پارے میں ہے؟ کسی نہ کسی پارے میں ہے۔ آپشن ہے 26ویں پارے میں یا 27ویں پارے میں؟ 26ویں پارے میں یا 27ویں پارے میں؟ ٹیم بی کو جواب مل گیا ہے بھائی، ٹائم ختم ہونے والا ہے۔ ماشاءاللہ ٹیم اے کو بھی جواب مل گیا ہے اور یہ لگانے کی کوشش کر رہے ہیں۔ اگلا سوال کریں، چلیں اگلا سوال ہے، سوال نمبر چار، قرآن پاک میں کتنے رکوع ہیں؟ قرآن پاک میں کتنے رکوع ہیں؟ جیسے 30 پارے ہیں نا قرآن پاک میں، ایسے رکوع کی بھی تعداد ہے، कितने रुकू हैं? टीम बी ने फौरन जवाब तलाश कर लिया भाई, कोशिशें जारी हैं। ऑप्शन दे देता हूँ, 550 या 540, 550 या 540। पांचवा सवाल है, कुरान पाक के मुताबिक मेंढक का अजाब किस कौम पर नाजिल हुआ? कुरान पाक के मुताबिक मेंढक का अजाब, हाँ मेंढक का भी अजाब आया था एक कौम पे, अल्लाह पाक हमें अजाब से महफूज फरमाए, अपनी अमान में रखे। माशाल्लाह टीम बी को जवाब मिल गया है, टीम बी ने अच्छा ये जवाब तलाश किया, टीम ए को भी जवाब मिल गया है। टीम ए जल्दी से लगा लीजिए, शाबाश। आखिरी सवाल है, कुरान पाक में वुजू के फ़राइज का जिक्र कौन से पारे में है? वुजू के फ़राइज का जिक्र कुरान पाक के कौन से पारे में है? पाँचवें पारे में या छठे पारे में? पाँच में या
बता
कौन बता रहा है? नहीं बता रहे, वो देख रहे हैं, वो देख रहे हैं, वो ये देख रहे हैं कि वो कैसे कोशिश कर रहे हैं, जवाब तलाश कर रहे हैं। और देखें जवाब भी मिल गया उनको, टीम बी को भी जवाब मिल गया है और ए को भी मिल गया है। चले मैं सबसे पहले ए के पास जाता हूँ। अच्छा भाई, सवाल नंबर एक का जवाब है 28वें पारे में, जवाब आवाज़ से कहते रहे। सवाल नंबर दो का जवाब है सूरह ज़िलज़ाल, जवाब गलत है, गलती हो गई बेटा, सूरत का नाम बताना था, ठीक है। और सवाल नंबर तीन का जवाब है 26वें पारे में, जवाब दुरुस्त। और सवाल नंबर चार का जवाब 540, जवाब दुरुस्त। और पांचवे का जवाब है फिरौनियों पर, जवाब गलत हो गया है, ये नहीं है बेटा, जो अदाब आया था ना वो फिरौनियों पर आया था, ठीक है। अच्छा, और छठे सवाल का जवाब है छठे पारे में, जवाब हो गया है
दुरुस्त,
सही जवाब। ये कितने दुरुस्त हैं? दो, चार, और दो गलती, दो गलतियाँ हो गई हैं। अच्छा भाई, टीम बी, इनका जज्बा शुरू से बरकरार था, देखते हैं यहाँ पे कैसा जज्बा है। जवाब है, पहला जवाब भी सही, दूसरा भी ठीक, तीसरा भी ठीक, चौथा भी सही, पांचवा भी सही और छठा भी
सही,
सही हो गया है। तो कौन सी टीम जीत गई?
टीम बी।
और टीम बी आगे निकल गई है, आ जाएं आप भी अपनी जगह पे, आ जाएं आप भी अपनी जगह पे, आ जाएं। प्यारे बच्चों, मुकाबले का मकसद था कि हमारे इल्म में छः बातें मज़ीद आ जाएं और हमारे इल्म में इजाफा हो जाए। उम्मीद है आपने एंजॉय भी किया होगा, आपके इल्म में इजाफा भी हुआ होगा। अपना ख्याल रखिएगा, इसी के साथ ही हमारा सेगमेंट मुकम्मल होता है और हमारे प्रोग्राम का वक्त भी ख़त्म होता है। अपना ख्याल रखिएगा, किड्स मदनी चैनल देखते रहिए। सल्लू अला हबीब
नूर वाली किताब।